نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی رحمت سے ہم ہڈن پرلز کے ڈے ٹو کا آغاز کرتے ہیں. جیسا کہ ہم نے کل کے دن میں بھی کچھ چیزوں کو دیکھا کہ ہڈن پرلز کے نام کے ساتھ ہی ہمارے تصور میں جو چیزیں آتی ہیں آج کے دور میں اس کے کچھ کانسیپٹ بدل چکے ہیں. دوسرے لفظوں میں کہہ دوں کہ جب خواتین یا وومن کو مستورات کہتے تھے تو واقعی مستور رہنے کو دل کرتا تھا، لیکن جب سے وہ وومین ہو گئی تو وہ ایک قسم کی مین ہی بن گئی. یہ چینجز تو ہیں، لیکن آج آپ کو ایک چھوٹی سی شیئرنگ سناؤں گی آج کے دن کے انٹرو سیشن کے طور پہ، جس سے مجھے خود بھی امید ہے کہ آپ میں سے بہت ساری سسٹرز دیکھیں گی کہ وہ اتفاق ضرور کریں گی اس بات سے کہ کس طریقے سے پچھلے سالوں سے لے کر آج تک میں ہماری پرائیورٹیز بدل گئیں. اور یاد رکھیے کہ یہ سب کچھ صرف دین کے بدلاؤ کا نام نہیں ہے، ہماری بہت ساری روایات بدل گئیں. انشاءاللہ آج کے اس آرٹیکل میں آپ کو خود بھی مل جائے گی یہ بات، تو بہتر ہے کہ میں کم بات کر کے آپ کے سامنے آرٹیکل رکھوں. آپ نے اس کو سنتے وقت اپنے اپنے اس دور کو یاد کرنا ہے جب آپ چھوٹے تھے اور بڑے ہو رہے تھے، کیونکہ آپ میں سے کوئی نہیں مانے گا کہ اب میں بڑی ہو گئی ہوں. تو آرٹیکل ہے لپسٹک. کہیں گے ماشاءاللہ یہ تو بڑا اچھا ٹاپک ہے. آج موسم بہت خوشگوار تھا، اپریل کے آخری دن تھے کہ اچانک گھر کے سامنے لگے درختوں پر سے کسی کوئل کے کوکھنے کی آواز آئی. سبحان اللہ، کوئل کی آواز کی تو میں شیدائی ہوں. اپریل کے بالکل آخر میں صبح ہی صبح اور پھر شام کو اکثر کوئل کی خوبصورت اور سریلی آواز سنائی دینے لگتی ہے. کھلی کھڑکی سے آتی ٹھنڈی ہوائیں دل کو مسرور کیے تو دل چاہا کہ لانچ کی طرف جا کر اس سہانے موسم میں کچھ لکھا جائے، تو بے اختیار اسی پہ چل پڑی. یعنی جنہوں نے یہ آرٹیکل لکھا ہے وہ اپنی فیلنگز بتا رہی ہیں کہ ایک بہت خوبصورت بہار کی صبح تھی اور موسم ایسا تھا یا ارد گرد کی چیزیں ایسی تھیں کہ جس کو دیکھ کر کچھ لکھنے کو دل چاہا. اور یہ ہوتا ہے، آپ لوگ بھی اس چیز سے متفق ہوں گے، نہیں ہیں تو جب آگے جا کر بڑھیں گے تو دیکھیں گے کہ کبھی حالات اور ارد گرد کا ماحول ہی ایسا خوبصورت ہو جاتا ہے کہ خود ہی کچھ بولنے یا کہنے کو دل کرتا ہے. اب لکھیں تو کیا لکھیں؟ کہتی ہیں اسی اثنا میں سنگھار میز پر رکھی لپسٹک دکھائی دی اور ایک خوبصورت سی مسکراہٹ میرے لبوں پر آ گئی. اب یہ پورا مضمون لپسٹک پہ ہے، خوش ہو جائیں. جب بھی لپسٹک لگانے لگتی ہوں نا اکثر اپنے بچپن کی ایک بات یاد آ جاتی ہے اور بے اختیار ہنسی آتی ہے. تو سکھیو پڑھو ذرا دھیان سے، وہ میرے بچپن کے دن تھے اور ایسا کوئی بچپنا بھی نہ تھا. 13-14 سال کی عمر تو تھی اس وقت، تو ان دنوں مجھے لپسٹک لگانے کا بڑا شوق ہوا کرتا تھا. امی سے چھپ چھپ کے یہ شوق پورا کیا کرتی تھی. یہ جملہ نوٹ کیجئے، امی سے چھپ چھپ کے، آج امیوں کے ساتھ جا کے 13-14 سال کی بچیاں. یہ میرا کمنٹ ہے، اس کا نہیں ہے. خیر کیوں چھپتی تھی؟ کیونکہ امی لپسٹک لگانے سے منع کرتی تھی. ایک تاک میں امی کی لپسٹک، سرما، کاجل، آئینہ اور تبت کریم. بہت ساروں کا اپنی ماں نہیں بلکہ نانیاں یاد آ جائیں گی ہیں، ہماری نانی کی بھی تبت سنو ہوتی تھی، یا پھر ٹیلکم پاؤڈر رکھا رہتا تھا. یاد آ رہی ہے نانیاں؟ تبت کریم یا ٹیلکم پاؤڈر رکھا رہتا تھا جب امی گھر میں نہیں ہوتی تھی تو نا میں یہ شوق پورا کرتی تھی. امی کا لیس والا جارجٹ کا دوپٹہ اوڑھتی، پھر لپسٹک لگاتی اور شیشے میں مسکرا کر دیکھتی، دلہنوں کی طرح شرماتی، پلکیں جھپکاتی اور خوب خوش ہوتی. آپ میں سے کسی کو اپنی جوانی یاد آ رہی ہے؟ اگر سچ بولیں تو چلیں، جرت والے کچھ ہاتھ تو کھلیں. کچھ لوگوں نے تو جرت کا اظہار کیا. سوچتی ہوں میں ہی ایسی بیوقوف تھی بچپن میں یا سب لڑکیاں ہی ایسا کرتی ہیں. اصل میں اس وقت دلہنیں بہت اچھی لگا کرتی تھیں. جب بھی کسی کی شادی ہوتی تو سکھیاں مل کر دلہن دیکھنے جایا کرتی تھیں. دلہن کے سرخ سرخ ہونٹ، مہندی سے رچے پاؤں اور ان میں چاندی کی پائل کتنی حسین لگتی تھی. یعنی آپ کو بھی کوئی اپنی مامی، چچی، پھپھی یاد آ رہی ہوگی دلہن بنی ہوئی. और उस वक्त ये भी याद रखिए कि लोग जाते थे दुल्हन देखने, बस मैं तो दीवानी ही हुई जाती थी, पता नहीं कब शादी होगी। अब कौन बोल रहा पता नहीं कब शादी होगी, कब दुल्हन बनूंगी, झिलमिल करते कपड़े और जेवर पहनूंगी, कब ये मौका आएगा पता नहीं। सच बताएं आप भी ऐसे सोचते थे? सोचते थे ना। और उस वक्त शादी का शौक क्यों होता था कि अच्छे कपड़े पहनेंगे, लिपस्टिक लगाएंगे। आजकल तो शादी से पहले भी लड़कियां बेचारी पता नहीं किन किन पवाड़ों में पड़ी होती हैं, उनको ये जज्बे आते ही नहीं होंगे। खैर, मासूम लड़कियां इस दुल्हनापे के पीछे क्या क्या कर्ब झीलने पड़ते हैं ये वक्त आने पर ही पता चलता है। यानी वो लिपस्टिक लगाने का शौक, अच्छे कपड़ों का शौक, बाद में अमली जिंदगी के बहुत सारे मुश्किल मरहलों से गुजारता है ना। इशारा क्या है कि शादी के बाद जिंदगी मुश्किल होती है। पहले तो ज्यादा ही होती थी, अब हम करते हैं उनकी जिनको जो में ले जाते, पहले उनकी होती थी जो लेकर आते थे। खैर, अब क्या हुआ, क्या आज कर्ब थे, अब ये सुन लीजिए, ये तो वक्त आने पर ही पता चलता है। मेहंदी का रंग भी उतरने नहीं पाता, होंठों की लाली भी मध्यम नहीं पड़ती, और जिंदगी की तल्ख हकीकतें सामने आ खड़ी होती हैं। ऐसा होता था ना, वलीमे से अगले दिन सुबह 7 बजे 7 से पहले किचन में पहुंचना होता था, क्योंकि अगर 7 पहले आ गई और आप बाद में आई तो गोया कि आज वो जीत गई कि सुबह से लगी हो। और आप चाहे 10 बजे उठकर सारा दिन काम करती रहे, 10 बजे उठी थी, नाश्ता तो मैंने दिया, मुझे अच्छी तरह याद है। यानी ये चीज इतनी काउंट होती थी पहले दौर में कि सुबह उठ के जो पहले लग गया ना, उसका नाम है, नाम से मुराद क्या है, इज्जत, प्यार, मेयार था एक कि कौन सी बहू सुबह उठती है। अब मेहमान उठ उठ के फिर सो जाएंगे, लेकिन बहुएं नहीं उठती, खुद ही बना लें, बल्कि वो रात को ही रख के सोएंगे कि ये अब हेल्प योर सेल्फ प्लीज। कैसे बदल गए? असल में ये टॉपिक मेरे दिल में क्यों आया कि हम कैसे बदल गए हैं। हमारा दीन नहीं बदला, हमारी रिवायत भी बदली। और याद रखिए, कल्चर के नाम पर बहुत सारी दीन में तब्दीलियां आ जाती हैं। खैर, तो जनाब एक बार इस लिपस्टिक के शौक ने बड़ा ख्वार कराया। हुआ कुछ यूं कि सर्दियों की रात थी, ताक में कुछ रखने गई तो अम्मी की नई लिपस्टिक रखी देखकर दिल मचल उठा। मैंने उठाकर खोल कर देखी, वो बजाय सुर्ख रंग के हल्के सब्ज रंग की थी। मैंने लगाई तो होंठ को चिकने से हो गए, मगर सुर्ख नहीं हुए। मैंने सोचा भाई इसका भी तो कोई रंग नहीं है, पता नहीं अम्मी क्यों ले आई। अच्छा, थोड़ी देर बाद फिर आईना देखा तो दिल धक से रह गया, होंठ इतने तेज गुलाबी हो चुके थे। मैं जल्दी जल्दी दुपट्टे से रगड़कर साफ करने लगी, मगर वो तो हटने का नाम न ले। आपको याद है इस बात को पढ़ने की तरह, मुझे भी याद आ रहा है। ऐसी वो खट्टे पीले रंग की कोई एक लिपस्टिक होती थी, अंगूरी सी, देखने में ऐसे लगती थी नेचुरल है, लेकिन लगाने के बाद यही होता था जो इनके साथ हुआ। किस किस को याद है वो लिपस्टिक? चले, इसका तो आपकी उम्र मुझे पता चल रही है। खैर, पहले तो लगा रंग को नहीं, तो वो खूब रगड़ी, तो जब रगड़ ली तो वो बौसर हो। और वो उसका मजे का काम क्या होता था कि शुरू में लगती नहीं थी और लग जाए तो उतरती नहीं थी। खैर, अब क्या हुआ, होंठ इतने तेज गुलाबी हो चुके थे। मैं जल्दी जल्दी दुपट्टे से रगड़कर साफ करने लगी, मगर वो तो हटने का नाम ना ले। दिल अम्मी के डर से जोर जोर से धड़क रहा था। देख लिया तो खैर नहीं, क्या करूं क्या करूं, अल्लाह जी मदद, कैसे साफ करूं इस बला को। साबन से रगड़ रगड़ के मुंह धो लिया, मगर होंठों से रंग जाकर न दे, बल्कि रगड़ने के चक्कर में और भी सुर्ख हो गए। न जाने कितने जतन किए, तब कहीं जाकर वो रंग हल्का हुआ। मगर अम्मा की फिक्र अभी भी खाई जा रही थी। जरा सा भी शक हो गया कि लिपस्टिक लगाई है तो छोड़ेंगी नहीं। अब जनाब मैंने क्या किया कि थोड़ा सा सुरमा लेकर होंठों पर लगा लिया, सुर्खी खत्म करने के लिए जी, ताकि कुछ बैलेंस हो जाए। मगर ये क्या, अब वो गुलाबी होंठ काले हो गए। उफ मेरे खुदा, ये बचपन की बेवकूफियां भी क्या चीज हैं। फिर दोबारा मुंह साबुन से धोया और सुरमा साफ किया। खैर, सुबह होने तक हालात काफी नॉर्मल हो चुके थे। सद शुक्र के अम्मी जान किसी शक में मुबतला नहीं हुई। लेकिन जब शादी के बाद, अब अगला वक्त आ गया, और वो क्या है कि अब शादी हो गई है। पहले तो माँ का डर था, अब किसका डर होगा, जरा ये भी आप सोचे चंद सेकंड। لیکن یہ ساری باتیں پڑھنے سننے کے دوران آپ کو اس بات کا تو پورا احساس ہو رہا ہوگا نا کہ آج حالات ایسے نہیں ہیں. ہڈن پلس جو ہوتے ہیں وہ اب ہڈن نہیں رہے, بہت ساری چیزیں کھل گئیں. خیر, لیکن جب شادی کے بعد میں پہلی بار گھر گئی اور لپسٹک لگاتے ہوئے امی کے سامنے اچانک جھجک سے گئی تو وہ ہنسنے لگی, بیٹا جی لگا لو لگا لو, اب کوئی پابندی نہیں. اور مجھے تو سردیوں کی وہ رات بھی یاد ہے جب تم لپسٹک کا رنگ صاف کرنے کی کوشش میں ہلکان ہو رہی تھی اور میں رضائی میں سے سب کچھ دیکھ رہی تھی. ہاں ہاں میری پیاری امی جان, اللہ ان کے درجات بلند کرے. یعنی مائیں پھر بھولی بن کے دیکھ رہی ہوتی تھیں کہ یہ کرتی کیا ہے. کچھ اپنے بچپن کے حالات سوچوں اور آج کے حالات پر نظر ڈالوں تو بہت نمایاں فرق نظر آتا ہے. ایک وہ وقت تھا کہ سادگی ہی حسن کا معیار ہوا کرتی تھی. امی جان کہا کرتی تھی, ابھی میک اپ کیا تو دلہن بن کر روپ نہیں آئے گا. اور واقعی اس وقت کی دلہنیں صرف سرخی پاؤڈر اور کاجل لگا کر ہی اتنی خوبصورت اور پر نور سی نظر آتی تھی. کسی شادی بیاہ کی تقریب میں چلے جاتے تو کنواری اور شادی شدہ لڑکی کا فرق صاف نظر آ جاتا. مگر یہ آج کل کی لڑکیاں ہیں, او خدایا, کسی تقریب میں چلے جاؤ تو ہر لڑکی ہی ملکہ حسن بننے کی کوششوں میں کیل کانٹے سے لیس نظر آتی ہے. بات سچ ہے. اور اس پہ مجھے بالکل ایک پرسنل آبزرویشن یاد آ گئی. ہم پاکستان میں کسی شادی میں انوائٹڈ تھے تو جس نے جو بتایا سچ ہی ہوگا, اللہ نو سی بیسٹ, کہ ایک دن پہلے دن جو شادی تھی تو کسی لڑکے کی ماں نے کسی دوسرے سے اشارتاً پوچھ لیا ہوگا کہ یہ فلاں کس کی بیٹی ہے. انٹرسٹ شو کیا آپس میں ایک دوسرے سے, کیونکہ شادیوں میں اکثر لوگ لڑکیاں بھی دیکھنے جاتے ہیں. اچھا, وہ جس نے جس سے پوچھا, آپ کو پتہ لوگ بڑے ہوشیار ہوتے ہیں, وہ اس کی دوست یا کہیں وہ بات پہنچ گئی کہ کل فلاں کی اماں تجھے دیکھ رہی تھی. اگلے دن ولیمہ تھا تو جو گواہی ملی وہ کیا کہ وہ بچی اس دن ولیمے والے دن پارلر سے جا کے تیار ہوئی کہ آج تو مجھے اور بھی غور سے دیکھیں گی. خیر, آج کی بچیوں کا کیا حال ہے. لکھتی ہیں, لباس فاخرانہ, فخر والے لباس, میکسی, شرارے, ساڑیاں, انارکلی فراک, جینز اور شارٹس, اور بے تحاشا لمبی ہیل والی سینڈلز, آئی لائنر, مسکارا, آنکھوں میں رنگین لینزز, بالوں پر ڈائی, مٹکتی چال, ہاتھ میں موبائل, طرح طرح کے زاویوں سے لی جانے والی سیلفیز, اور سولہ سنگھار کر کے لڑکے لڑکیوں کا ایک جگہ جمع ہونا. یہ آخر ہم کہاں جا رہے ہیں؟ یہ ہماری اقدار نہیں تھی. ہم کب اپنی حدود و قیود سے نکل کر فیشن کے نام پر آوارگی کی راہوں پر چل پڑے اور ہمیں خبر تک نہ ہوئی. آج ہماری ماؤں کو اپنی جوان بیٹیوں کی شرم و حیا کی فکر ہے یا نہیں؟ ارے یہ تو آج کل کا فیشن ہے, سب چلتا ہے کہہ کر دامن چھڑا لینے والی مائیں اپنی بچیوں کو کیا تربیت دے رہی ہیں. حسن جو کبھی لڑکی کی سادگی اور شرم و حیا میں پنہا ہوا کرتا تھا, آج اسے بیوٹی سیلون میں ڈھونڈا جاتا ہے. ایک چھوٹی سی تقریب کے لیے بھی ہزاروں روپے میک اپ پہ برباد کر دیے جاتے ہیں. ہر ایک دوسرے سے آگے بڑھ جانے کی دوڑ میں ہے, مگر آخر کب تک؟ دنیا کی ظاہری زینت کے پیچھے دوڑ لگانے والے موت کو بھلا بیٹھے ہیں. آخر بہت حسین اور بہت خوبصورت لگ جانے پر بھی کیا ملے گا اگر ہمارا رب ہی ہم سے ناراض ہو گیا؟ یاد کیجئے, ایک نماز چھوڑ دی آپ نے, میں نے میک اپ کرانے کے دوران, شادیوں میں جانے کے بعد وضو کون کرنے کے نام پہ, تو وہ ہماری ساری تعریفیں جو لوگوں نے کی وہ ہمارے منہ پہ ماری جائیں گی کہ یہ تیرے کرتوت ہیں. اور آپ دیکھیے کہ خوبصورت لگنا ہر عورت کا حق ہے شروع سے, یہ آج کی بات نہیں ہے. نبی صلی اللہ علیہ وسلم کے ازواج بھی خوبصورتی کے ٹوٹکے کیا کرتی تھیں, لیکن جب ان کو حدوں سے نکال دیں تو بات خراب ہے. آج بھی عرب کلچر میں اگر آپ دیکھیں نا, جو روایتی قسم کے لوگ ہیں, تو شادی سے پہلے اور شادی کے بعد کی خوبصورتی میں واضح فرق ہے. جیسے مجھے بات کرنے کے دوران یاد آ گیا کہ ایک وقت تھا کہ ناک میں کیل شادی کی علامت ہوتی تھی, اس سے پہلے نہیں پہننے دیتے تھے. اسی طرح گولڈ کا زیور شادی سے پہلے نہیں پہنتے تھے چوڑی، بلکہ ایک ایسا دور گزرا ہے ہمارے کلچر میں، لوگ اس کو سہاگ کی نشانی کہتے تھے انڈین فلموں سے دیکھ دیکھ کر. ساڑی کبھی کوئی کماری بچی پہنتی تھی؟ آپ اپنا وقت یاد کر کے دیکھیں. گھاگا چولی، غرارا، لہنگا، کام والے کپڑے، ماؤں کے کپڑے کام والے ہوتے تھے، بچیوں کے سادے لیسیں، ڈوریاں لگی ہوئی. آج کہانی الٹ ہے. آپ دیکھیں کہ آج کیوں بچیاں خوش نہیں ہیں، آج گھر کیوں نہیں بستے، اس میں ایک بہت بڑی وجہ ہے، وہ سارے لاڈ اور چاو جو بعد میں پورے ہونے تھے، اور ساتھ ہی ساتھ عملی زندگی کی کچھ تلخیاں آتی تھیں تو بیلنس ہو جاتا تھا. صبح 7 سے لے کر 4-5 بجے تک گھر میں نیچے کام کرتی تھیں بہویں، آٹا گوننے سے لے کے روٹی پکانے، کچن، جھاڑ پونچھ، کپڑے دھونے، استری. لیکن 5-6 بجے شوق آتا تھا کہ اب نہا دھو کے صاف کپڑے پہنیں گے. اور میں نے خود اپنے گھروں میں دیکھا کہ شادی شدہ عورتیں اس وقت پھر اچھے کپڑے پہنتی تھیں جب شوہر کے آنے کا وقت تھا. یہ الگ بات ہے کہ وہ صرف لپسٹک ہی لگا لیتی ہوں گی، اور نئی نئی دلہن ہے تو ساری گھر والی شروع ہو جاتی تھی آج کیا پہننا ہے، کوئی اس کے کپڑے استری کر رہا ہے کوئی کچھ. اور کام والے کپڑے دلہنوں کو گھر میں پہنائے جاتے تھے شروع کے 2-3 مہینے، روز نیا جوڑا اور وہ پہنتی تھی، اور میاں کے آنے پہ تو بیلنس ہو جاتا تھا. دل دکھی ہے، کام کیا نہیں تھا، وہ شام کی ساری رنگینی اور خوشی میں کام آتا. اور پھر یاد کیجئے کہ پھر وہ بیچارے میاں صاحب جو تھے وہ بیگم کو بوتل پلانے کے بہانے باہر ضرور لے کے جاتے تھے، شروع میں بوتل پلانے کے بہانے، پھر بعد میں بچے کو ڈاکٹر پہ لے جانے کے بہانے. ہمارے اپنے گھروں میں اللہ ان کو جنت میں لے جائے، آج دنیا میں نہیں ہے، بہت قریبی تھے میرے، تو گھر سے یہی کہہ کر نکلے کہ ڈاکٹر پہ ایک بچہ ہو گیا ہوا تھا. لیکن اب وہ کیا کہتے ہیں، جوائنٹ فیملی میں سے نکلنا ایک ماتر گاڑی ایک ہی ہوتی تھی، اور چابی ابا جی کے سرانے ہوتی تھی، تو ہر بیٹے نے جھوٹ بول کے لے کے جانی. تو گھر سے وہ کچھ ایسے ہی لے کر گئے چابی، بچے کو ڈاکٹر پہ لے جانا ہے. اتفاق دیکھیے گھر کے کسی دوسرے بندے نے ان کو بیوی کے ساتھ وہ قریب کے کھوکھے سے بوتل پیتے دیکھے تو پھر ان کی چھیڑ بن گئی، ڈاکٹر نے کیا دوائی دی ہے. یہ چھوٹی چھوٹی خوشیاں کیا تھیں اس وقت، خوشیوں کی قدر تھی. جو بات میں اپنے درد کے ساتھ آپ کو کہہ رہی ہوں نا، اس وقت چھوٹی سی بات پہ بچیاں خوش ہو جاتی تھیں. میاں بیچارے نے 125 کی بوتل پلا دی، ساتھ کوئی چھوٹی موٹی چیز لے دی گھر میں لے جانے کے لیے، کبھی ہفتے 10 دن کے بعد کوئی ذاتی زندگی کی چیز دلا دی، بچیاں خوش ہو جاتی تھیں. آج تو نہ حاصل ہونے والا ایک المیہ ہے کہ بچیوں کو خوش کیسے کیا جائے. یقین کریں یہ میں آپ کو ایسے نہیں کہہ رہی جذباتیت کے ساتھ، یہ ٹاپک پڑھ رہے ہیں نا، کم از کم اپنی بچیوں کو شکر گزاری سکھائیں، قدردانی سکھائیں، ورنہ وہ آنسو بنیں گی. اس لیے اور آپ اپنے اوپر لے کر سوچیں، جس بندے نے خوش ہونا ہی کوئی نہیں تو آپ اس کو کیسے کریں گے. تو یہ جو بیلنس ہوتا تھا نا کہ تھوڑی، یہ تو آپ بھی مانتے ہیں اور میں بھی مانتی ہوں کہ شادی کے بعد کی زندگی شادی سے پہلے کی زندگی سے بہت فرق ہوتی ہے. وہ فلموں والی شادی ہوتی ہے، ہیرو ہیروئن ناچ ٹاپ رہے ہیں، کود رہے ہیں، کاد رہے ہیں، نہ اس میں کھانے کی فکر نہ پکانے کی فکر. ہاں لیکن ریئل لائف میں ایسا نہیں ہوتا تھا، تو یہ چھوٹی چھوٹی چیزوں سے بیلنس ہو جاتا تھا. آج کیا ہے، ہو کیئرس. میرے ابا کے گھر تو اس سے بھی زیادہ تھا، اور اما کے، اور فلاں تو یہ بھی کرتا، اب جو کرنا ہے کر لیں، مجھے آپ سے بھی اچھے لوگ پتہ ہیں جو ہیں، جو بہو بیٹیوں کو خوش رکھتے ہیں. جب اتنی لمبی زبانیں ہوں گی تو کیا وہ بچیاں خوش ہوں گی؟ تو آپ اپنے اوپر لیں، مت اپنی بچیوں کو سوچیں، اپنے اوپر لیں اس وقت کہ اگر میں آج ایسے سوچوں گی تو میں بھی آج 20 سال بعد بھی اپنے شوہر کے ساتھ خوش نہیں رہوں گی، اور اپنے گھر میں خوش نہیں رہوں گی. پھر آخری ورڈز ہیں اس آرٹیکل کے، کہتی ہیں کہ بہت حسین اور خوبصورت لگ جانے پر بھی آخر کیا ملے گا اگر ہمارا رب ہی ہم سے ناراض ہو گیا. کچھ لوگ ہم سے خوش ہو گئے، ہماری تعریف بھی کر دی، ہم نے کسی کو نیچا بھی دکھایا، تو کیا حاصل؟ صرف وقتی خوشی اور اس کا انجام، صرف دکھاوے اور نامحرموں کے لیے زینت اختیار کرنے والیوں کے لیے، اللہ کی ناراضگی، آخرت کی رسوائی اور جہنم کا دردناک عذاب ہے. دنیا دکھاوے کے لیے سجنا، سمرنا، اپنا مال پیسہ برباد کرنا، اسراف کرنا اور عذاب الہی کو دعوت دینا، ذرا سوچئے یہ کتنے خسارے کا سودا کر رہے ہیں ہم. تو یہ تھے چند لفظ اس سوچ کے ساتھ کہ شاید کہ تیرے دل میں اتر جائے میری بات. خلاصہ کیا ہے؟ کیا سب کچھ برا ہے؟ کچھ نہیں برا. دیکھیے پانی کتنی قیمتی چیز ہے، دریا نہ ہو، سمندر نہ ہو تو دنیا کا نظام نہ چلے، لیکن جب سمندروں اور دریاؤں کا پانی کناروں سے باہر آنے لگتا ہے تو اسی کو طوفان کہتے ہیں، موجوں میں طغیانی آتی ہے تو اسی سے طوفان اٹھتے ہیں۔ چیزوں کو لمٹس میں رکھیں۔ ہو کیا گیا ہے کہ دن بدن ہماری لمٹس ختم ہوتی جا رہی ہیں، لگتا نہیں ہے کہ یہ کشتی کہیں جا کے رکے گی، اور نقصان کیا کہ بھنوروں میں زندگیاں پھنسی ہوئی ہیں، یوں ہم سپن ہو رہے ہیں ارد گرد اور دن بدن زندگی کے مسائل بڑھتے ہی جا رہے ہیں۔ پہلے دور میں کچھ بھی نہیں ہوتا تھا اور گھر بسے رہتے تھے، اب بہت کچھ ہو کے بھی گھر نہیں بستے۔ مجھے اپنی نانی کی بات یاد آ گئی، کہتی تھی ڈیڑھ جوڑا لے کر آیا تھا تیرا نانا میرے لیے۔ نانی، ماں یہ ڈیڑھ کیا ہوتا ہے؟ کہتی ہے ایک جو دوسرا جوڑا تھا اس میں سے شلوار کوئی نہیں تھی، یعنی ایک شلوار دوسری سے پہنو۔ لیکن پھر کہتی تھی کہ تب ڈیڑھ آیا تھا تو اب تو سارے گنوں تو ساری زندگی کی کسر پوری ہو گئی۔ اور آپ کو ایک راز کی بات بتاؤں کہ جو میری نانی تھی نا، وہ پیچھے صدف بیٹھی ہے، وہ اس کی پھپھو تھی، اس کو بھی میری باتیں یاد آ رہی ہیں، اس کو سب سے زیادہ مزہ آ رہا ہوگا میری کہانیوں سے۔ یقین کریں ہم سب نے یہ وقت دیکھا ہوا ہے، کیا کیا کچھ یاد آتا ہے۔ اور ماشاءاللہ ان کی امی کا میرے ذہن میں جو ایک تصور ہے، یعنی جس کو آپ کہہ سکتے ہیں نا کہ سادگی کا حسن، میرے ذہن میں ان کا وہ تصور ہے۔ عورتیں سادی ہوتی تھیں، خوبصورت ہوتی تھیں، چہرے پہ کیونکہ مسکراہٹ ہوتی تھی، ہمارے بڑے سارے ہی ایسے تھے۔ اور مجھے اچھی طرح یاد ہے کہ جب ہمارے ماموؤں کی شادیاں ہوتی تھیں، وہی دیکھی ہیں زیادہ قریب سے کیونکہ چچا کوئی تھے نہیں، پھوپھیاں بھی بڑی تھیں، مطلب ابو میرے چھوٹے تھے بہن بھائیوں میں کہہ لیں، یعنی ہم نے نہیں دیکھا کسی کا۔ اتنا شوق اور چاؤ ہوتا تھا دلہن دیکھنے کا، اور وہ جو ڈوریاں لٹکتی مسحریاں کمروں میں، اور ہماری خواہش کیا ہوتی تھی کہ دلہن کے گھٹنے سے نہ ہٹیں۔ اور اچھی طرح یاد ہے کہ دلہن گھر آتی تھی نا تو کسی بچے کی ضرورت نہیں اس کمرے میں جا سکے جہاں دلہا دلہن نے سونا ہے، ایسے تھا؟ یعنی اپنی آنکھوں سے مایوبیت لگتی تھی کہ یہ تو ایسے جیسے یہ بڑوں کے دیکھنے والی یا بچوں کے دیکھنے والی چیز نہیں ہے۔ کتنی ایسی خوبصورت روایات تھی۔ اب وقت کے ساتھ ہم بالکل بدلتے جا رہے ہیں، تو اللہ تعالیٰ سے یہ دعا ہے کہ وہ ہمیں مزید بدلنے سے پہلے صحیح راستے پہ رکھے۔ آپ کو اپنی یاد تازہ کرنا چاہتے ہیں تو موسٹ ویلکم، کوئی ایسی چیز جو فائدے کی ہو شیئر کیجیے۔ جی
پرانے زمانے میں یہ ہوتا تھا کہ چھپ کے سینما جاتے تھے یا شاپنگ ہسبینڈ کو لے کے جاتے تھے، کیونکہ میں نے بھی ساری زندگی اپنے ان لوز کے ساتھ اس ملک میں لندن شہر میں گزاری ہے، تو ہماری اپوائنٹمنٹ ہوتی تھی تو ہم بڑے خوش ہوتے تھے کہ آج اپوائنٹمنٹ پہ جانا ہے تو تھوڑی سی آزادی ملے گی، اور واپسی پہ نا ڈرنک لے لینا یا ایک کباب رول لے لینا، چکن کاٹیج بہت پسند تو ان کی موبائل ہاسپٹل کے باہر نا ہمارا پیجنٹ تھا کہ ہم نہ جا کے وہاں چکن کاٹیج ضرور کھا لیتے تھے، پھر گھر آتے تھے تو امی پوچھتی تھی کھانا کھانا ہوگا، تم لوگوں کو بڑی بھوک لگی، میں نے کہا صاحب پریٹینڈ کرنا میں کھانا نہیں کھانا، امی پر تو ناراض ہو جائے گی۔ ان کی باتوں سے بڑا مزہ آیا مجھے سن سن کرنا، کیونکہ پہلے زمانے میں نہیں ہوتا تھا، ابھی بھی ہوتا ہے۔ یہ بڑی خوبصورت یادیں ہیں اور بڑی پیاری باتیں ہیں کہ بڑوں کا ادب، لحاظ، شرم، حیا۔ اور امی کے گھر جانے کا پروگرام بنتا تھا ہر دو ویک کے بعد، ویکینڈ پہ اگر میری نن دروازے پر آ جاتی تھی سارا پروگرام چوپٹ، گال کہتے تھے نہیں چلو نہ چلتے ہیں، میں نے کہا نہیں افضال اب تحسین آ گئی ہے اب نہیں جاتے، چھوڑے رہنے دیں گا کوئی بات نہیں۔ امی ڈیڈی نہ ناراض ہو جائیں، برا نہ منا لیں، الحمدللہ رب العالمین۔ اب میں پیچھے جا کے دیکھتی ہوں نا تو مجھے بڑا اچھا لگتا ہے، آج ہماری شادی کی 30ویں سالگرہ تو رات کو مجھے کہتے ہیں ہیپی اینیورسری، ہم لوگ مناتے مناتے نہیں ہیں۔ میں نے کہا سر پیچھے مڑ کے دیکھیں تو آپ نے کیا محسوس کر رہے ہیں؟ کہتے سب سے بڑی بات بتاؤں، روز صبح اٹھ کے ہمیں ناشتہ بھی ملا، دوپہر کا کھانا بھی ملا، رات کا کھانا ملا، رہنے کے لیے چھت، سونے کے لیے بستر اور سواری بھی، आप हम अल्लाह का और क्या शुक्र अदा कर सकते हैं। मैंने कहा सुभान अल्लाह, ताला की सोच कितनी खूबसूरत है। मैंने कहा चाल इंशाल्लाह ताला कुछ है चीजें ऐसी, लेकिन हम बहुत वाकई उन करोड़ों लोगों से बेहतर है जिनके पास आज ये भी नहीं है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। बस इतना ही कहना था। मुझे उस्तादा जी की बातों से बड़ा मजा आ रहा था।
जज़ाकअल्लाह खैर जी। और कोई
जी? अल्हम्दुलिल्लाह, मैं जरा इनसे पीछे जाऊंगी। मुझे अब पता चला ये मुझसे उम्र में काफी छोटी हैं, तो मैं आपको लेकर जाती। मेरी शादी को तकरीबन ऑलमोस्ट 50 साल हो जाएंगे जी। अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, ये उसका करम है। तो मैं आपको बताना चाहती हूँ कि शादी से पहले, और यकीन करें शादी हुई थी कोई तकरीबन 20 साल की उम्र में, लेकिन मैं उस वक्त टीचर थी और मैं तकरीबन 18 साल की उम्र में टीचर थी। और यकीन करें मैं जब स्कूल में जाती थी पढ़ाने के लिए, तो भाई पहले मेरा गुड़िया देखते थे कि कैसी लग रही हो, कुछ मेकअप तो नहीं किया हुआ। एक दिन हल्की सी लिपस्टिक लगाई थी, और भाई मुझसे सिर्फ 3 साल बड़े थे। और यकीन करें उस दिन मुझे डांट पड़ी कि जाओ पहले मुंह साफ करो। और मैंने लिपस्टिक उतारी, क्या मेरी जुर्रत नहीं थी कि मैं भाई को, क्योंकि वालिद की वफात हो चुकी थी, बड़े भाई की शादी हो चुकी थी, वो अपने घर में थे, दूर रहते थे। ये छोटा भाई था और बहुत सी बहनें थी, भाई ने रिस्पॉन्सिबिलिटी ली हुई थी। तो यकीन करें मैंने विदाउट एनी, कोई जरूरत नहीं थी, विदाउट एनी एक्सक्यूज मैंने जाकर मुंह साफ किया, और उसके बाद कभी लिपस्टिक नहीं लगाई। और अपने शादी पर, जब शादी की बात हुई ना, तो यकीन करें शादी पर इतनी सादी सिंपल शादी थी। अल्हम्दुलिल्लाह, एक तो वालिद की वफात के बाद हम अफोर्ड भी नहीं कर सकते थे, लेकिन वालिद ने जैसे हमारी वाला को तरबियत दी थी, अल्हम्दुलिल्लाह कुरान पढ़ने वाले, अमल करने वाले थे, और वालदा को जैसे सिखाया था कि बच्चियों को ऐसे करना, ऐसे करना, ऐसे करना, ऐसी तरबियत देनी है। और अल्हम्दुलिल्लाह ऐसे कहा करते थे, क्योंकि 10 बहनी थी तो कहा करते थे कि, जब थोड़ा पीछे लेकर जाती तो कहा करते थे कि जब बच्चियां पैदा होती थी ना, तो उठाकर तो अजान वगैरह देकर तो रो पड़ते थे। तो मेरी वालदा उम्र में, अब उसकी 14 साल की उम्र में शादी हो जाती थी तभी, तो अम्मी ने पूछना आप क्यों रो रही हैं, इस वजह से कि बेटियां हुई हैं? तो इतने प्यार से हमारी वादा बताती हैं, अल्लाह जन्नत नसीब करे, अल्लाह बख्शे हमें। तो कहा करती थी मैं इसलिए नहीं रोता, मैं इसलिए नहीं रो रहा कि बेटी हुई है, बेटियां तो अल्लाह की रहमत होती है, मैं इसलिए रो रहा हूँ कि अल्लाह इनकी किस्मत, इनके नसीब अच्छे करे, इनको नेक सॉलिह फरमा बरदार करे। और वालदा के चेहरे पर जो इत्मीनान होता था, मैं कहती हूँ इस कदर ठहराव था कि जब वालिद की वफात हुई, तो उस वक्त मैं 5 साल की थी, छोटी बहन मुझसे जो छोटी थी वो 2 साल की, और जो सबसे छोटी थी वो 10 माह की थी। तो यकीन करे ऐसा बचपन गुजरा। जब मेरी शादी हुई तो यकीन करे इस कदर सिंपल, मुझे लगता है गिनती के कुछ जोड़े जो बड़ी बहन ने बना कर दिए, तो उसके अलावा मुझे था भी नहीं। यकीन करे मेरे पास सोने का तो नामो निशान नहीं था, लेकिन खुशी थी, खुशी थी, और खुश थी कि अपने घर से जा रही हूँ इस चीज के साथ कि अल्हम्दुलिल्लाह कि मेरे माँ बाप, मेरे वालिद थे नहीं, वालदा खुश थी, बड़ी बहने बहनोई सब खुश थे। तो कट द लॉन्ग स्टोरी शॉर्ट, छोटी छोटी चीजों में खुशियां थी, हम अप्रिशिएट करते थे। छुट्टियों में क्या करते थे, हालू आते थे, सब बच्चों की बड़ी लॉरी वहां होती थी, उसके अंदर डाला सबको, और सब हम लड़कों को, और वहां पर लड़कों को बिल्कुल ऐसे करते थे कि लड़कियां बिल्कुल, लड़के आगे और लड़कियां पीछे, हालू भी बहुत जबरदस्त थे। और जहां हम जाते थे ना छुट्टियों के लिए, वहां पर पहाड़ी इलाका था, तो वहां पर यकीन करें इस कदर सर्दी होती थी, सुबह 5 बजे जब फजर के लिए उठते थे ना, छोटे छोटे थी उम्र में, तो हालू ने एक आवाज देनी, और यकीन करें उठकर सबने ठंडे पानी से वजू करना, और सबने नमाज के लिए खड़े हो जाना, भाई लड़के सब आगे, कजन हमारा, लड़कियां सब पीछे, और सुभान अल्लाह इस कदर खूबसूरती। और अब तक मैं इस चीज पर, जब मैं एक नवारा लेती हूँ ना किसी चीज का, यकीन करें मेरी जबान पर अल्हम्दुलिल्लाह, मैं कहती हूँ कि वो भी दिन थे, इस कदर गरीबी थी लेकिन खुशी थी, अल्हम्दुलिल्लाह बैठकर सब एक साथ नाश्ता कर रहे हैं, और एक क्या ब्रेड, और ब्रेड के ऊपर अगर बटर मिल गया तो वो तो सुबह हाँ दादा वो तो हमारी बहुत बड़ी ट्रीट थी। आइसक्रीम, आइसक्रीम तो मैं कहती हूँ वो सब लक्ष्मी, छोटी छोटी चीजें। तो अल्हम्दुलिल्लाह आज दिन तक वो एहसास नहीं किया कि अल्लाह ने शुक्र गुजारी दे दी, अल्हम्दुलिल्लाह। ये मेरी शेरी,
जज़ाकअल्लाह खैर। ये बात सच है कि तरबियत का रंग बदल गया। पहले मैं घर के मेहमानों को बच्चियाँ, बच्चियों से मेरा बच्चियाँ ही हैं, चाहे वो शादीशुदा बच्चियाँ हैं जो आपके घर में बहुओं की सूरत में, या आपके अपनी बेटियाँ। अब तो हाल कभी कभी ये हो जाता है कि घर की बच्चियों को पता भी नहीं होता कोई घर में आया, बिकॉज वो अम्मी अबू के मेहमान हैं, वो जम जाने वो संभालें। तो याद रखिए कि ये छोटी छोटी चीज़ें हमारे दीन का भी हिस्सा है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की सूरत में अल्लाह ने जो हमें एक बेहतरीन रोल मॉडल दिया है, तो कल के हमने इस बुक के सेशन में पहली चीज़ ही ये पढ़ी थी कि ये हमारा दीन है, लिबास हमारा दीन है। अब बुक की तरफ थोड़ा सा आपका माइंड लेके चलती हूँ, क्योंकि हम बुक की तरफ रहेंगे, कि पहला ही टॉपिक अल लिबास में दीन ही ना, ये दीन है। आप इसको दुनिया ना कहें, कपड़े पहनना, आप क्या पहने क्या ना पहने, इससे कुछ है तो ये दीन का हिस्सा है। बिल्कुल इसी तरह ये घर का रख रखाव, तौर तरीके, सब्र, शुक्र, घर में कैसे जीना है, कैसे रहना है, ये सब कुछ हमारे दीन का हिस्सा है। और जिसका दीन अच्छा हो गया ना, उसकी दुनिया भी अच्छी हो जाएगी, ये याद रखिए। अल्लाह ताला से ये दुआ करते हैं कि वो हमारी इस्लाह फरमाए, हमें अपनी फिक्र लगा दे, दूसरों में इसको छोड़कर हम सिर्फ अपना मुहासबा करें कि हम कहाँ हैं, मैं कहाँ हूँ। आप में से हर सुनने वाला इस वक्त अगर माँ है तो एज अ मदर अपनी जिम्मेदारियों को पहचाने, कहाँ मेरी गलती है, कहाँ मैं ठीक हूँ। और अगर आपको लगता है कि अल्हम्दुलिल्लाह आज भी आप बड़े अच्छे असूलों पे अपने बच्चियों की परवरिश करें, तो अपने आप को मुबारक दें, खुश भी हों इस पे, क्योंकि आज भी बहुत सारी ऐसी माएँ हैं कि माशाल्लाह उन्होंने अपनी बच्चियों की तरबियत में कोई कसर नहीं छोड़ी। और अगर आप बच्ची हैं, अभी यंग हैं, तो आप इस बात को इस एंगल से सोचें कि खुशकिस्मत है कि कोई है आपके सर पर जो आपको टोकता है और रोकता है। क्योंकि पहले दौर में ताना भी एक ही मिलता था कि माँ ने ये सिखाया, और अब इस ताने को आप कहीं और भी डालें, जहाँ भी आप किसी जगह जाएंगे लोग आपके माँ को भी देखेंगे और आपके उस्तादों को भी देखेंगे, कहाँ से पढ़ी है, किस स्कूल की पढ़ी है। तो या तो आप अपने घर वालों और अपने बड़ों की इज्जत करा लें, या उनकी बेइज्जती करा लें। अल्लाह ताला हमारी इस्लाह फरमाए।